الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله أما بعد وعن أبي هريرة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم لا تحاسدوا ولا تناجشوا ولا تباغضوا ولا تدابروا ولا يبيع بعضكم على بيع بعض وكونوا عباد الله إخوانا المسلم أخو المسلم لا يظلمه ولا يحقره ولا يخذله التقوى هاهنا ويشيروا إلى صدره ثلاث مرات بحسب امرئ من الشر أن يحقر أخاه المسلم كل المسلم على المسلم حرام دمه وماله وعرزه. صدق الله العلي العظيم. پردہ نشین میری محترمہ مائیں اور بہنیں اور میرے بھائیوں اور مکسر کے ذریعے سے ریسیور کے ذریعے سے گھروں میں اور ہر جگہ سننے والے میرے بھائیوں اور میری بہنوں، گزشتہ ہفتے میں حدیث بیان کر رہا تھا نبی اکرم صلی اللہ علیہ وسلم کی، ابو سعید خدری رضی اللہ تعالی عنہ کا فرمان ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا من اکل طیبہ، جس نے حلال کھانا کھایا، وعمل فی سنہ، اور سنت کے مطابق عمل کیا، اپنی زندگی نبی صلی اللہ علیہ وسلم کے طریقے کے مطابق گزاری، وامن الناس بوائقہ، اور لوگ اس کی طرف سے پہنچنے والی ہر قسم کی ایذائیں تکلیفوں سے حفاظت میں رہے، دخل الجنتی، وہ جنت میں داخل ہو جائے گا. جنت میں داخل ہونے کا سب سے آسان فارمولا اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہمیں بیان فرمایا، حلال کھانا، سنت کے مطابق زندگی گزارنا، اور اپنے سے کسی کو تکلیف نہ ہو. بہت مختصر ہے، حلال کھاؤ، جتنا ہو سکے حلال کمائی کرو، دو چار لقمے کھاؤ لیکن حلال کے کھاؤ، اور سنت کے مطابق کوشش کرو، ہر میری زندگی سنت کے مطابق ہو. کپڑے پہنو کپڑے نکالو، جوتے پہنو جوتے نکالو، گھر میں داخل ہو گھر سے باہر، باتھ روم میں جاؤ سونے سے پہلے سونے کے بعد، کھانے سے پہلے کھانے کے بعد، نہاتے وقت کیا سنت ہے، یہ ساری سنتیں ہیں، نمازوں سے پہلے سنت، نمازوں کے بعد کی سنت، ان تمام سنتوں کی انشاءاللہ پابندی کریں گے، اور ہماری زبان سے ہماری ہاتھ سے کسی کو تکلیف نہ ہو. ابو سعید خدری رضی اللہ تعالیٰ بھی عجیب تھے، فرمایا جب یہ بات سنی نا کہ حلال کھاؤ سنت کے مطابق زندگی گزارو اور ساتھ ساتھ میں کسی کو تکلیف نہ پہنچاؤ، جنت میں داخل ہو جائیں گے. یہ سن کر مجلس میں موجود ایک شخص نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، فی الناس لکثیر، آج کل تو ایسے بہت سارے لوگ ہیں حلال کھاتے ہیں سنت کے مطابق. ظاہری بات ہے صحابہ کرام ہے تو اس میں تو زیادہ لوگ ہی ہوں گے، وہ تو اکثر ماشاءاللہ حلال کھانے والے اور سنت کے مطابق ان کی زندگی سنت پر مر مٹنے والے، کسی کو تکلیف نہ پہنچانے والے. تو پھر کیا مطلب ہے اس صحابی کے پوچھنے کا؟ تو اس کا جواب کہ اس صحابی نے عرض کیا، اس لیے کہ آپ نے جو یہ تین باتیں ارشاد فرمائی، ایسے لوگ جن میں یہ تینوں باتیں پائی جاتی ہے اس وقت بہت سارے ہیں۔ نبی صلی اللہ علیہ وسلم نے اس کے جواب میں فرمایا سیکون فی قرون بعدی، بعد والے زمانے میں بھی ایسے بہت سارے ہوں گے کہ جو حلال کھاتے ہوں گے، سنت کے مطابق زندگی گزارتے ہوں گے۔ ہمارے زمانے میں تو میں موجود ہوں، یعنی نبی موجود ہے اس لیے زیادہ ہے، بعد میں نبی چلے جائیں گے پھر بھی ایسے بہت سارے ہوں گے جو حلال کھائیں گے، سنت کے مطابق زندگی گزاریں گے، اپنے سے اس کسی کو تکلیف نہ ہو، ایسی زندگی اتنے زیادہ تعداد میں نہ ہو جتنے ابھی ہے لیکن بہت ہوں گے۔ تو سب سے پہلے ہمیں یہ بات سمجھ لینے کی ضرورت ہے کہ ایک مومن کی قدر و قیمت اللہ کی نگاہ میں کتنی ہے، نبی صلی اللہ علیہ وسلم کی نگاہ میں کتنی ہے، تب پتا چلے گا کہ ایک مومن کتنا قیمتی ہے۔ چاہے وہ کیسا ہی ہو، چاہے وہ عمل نہ کرتا ہو، چاہے وہ شرابی ہو، چاہے وہ زانی ہو، کتنا ہی گنہگار ہو، لیکن ایمان والا ہے، اس کے پاس کلمہ ہے، اس کی قدر و قیمت اللہ کی نگاہ میں اور نبی صلی اللہ علیہ وسلم کی نگاہ میں کتنی ہے، چاہے وہ عورت ہی کیوں نہ ہو، چاہے وہ غریب ہی کیوں نہ ہو، لیکن ایمان اس کے سینے میں ہے۔ میرے اور آپ کے سینے میں کلمہ ہے کہ نہیں، اشہد ان لا الہ الا اللہ واشہد ان محمد رسول ہے۔ تو اس پر میں نے گزشتہ ہفتے جو واقعہ بیان کیا تھا، ابن ماجہ شریف کی حدیث بیان کی تھی کہ عبداللہ ابن عمرو بن العاص رضی اللہ تعالی عنہ نے فرمایا کہ میں نے دیکھا نبی صلی اللہ علیہ وسلم کعبہ کا طواف کر رہے ہیں، یاد ہے وہ حدیث، کعبہ کا کیا کر رہے ہیں، طواف کر رہے ہیں، اور کعبہ کا طواف کرتے ہوئے ایک دوسرے طواف میں چکر میں آپ کیا ہو گئے، کھڑے ہو گئے۔ He stood up and he was looking at the Kaaba کرتے ہوئے حضور صلی اللہ علیہ وسلم کعبہ سے بات کر رہے ہیں، کعبہ سے خطاب ہے، اور اس کو خطاب کرتے ہوئے ارشاد فرماتے ہیں کہ ما اطیب کی و اطیب ریح کی و ما اعظم کی و اعظم حرمت کی والذی نفس محمد صلی اللہ علیہ وسلم بیدیہ لحرمت المؤمن اعظم عند اللہ حرمت من مالیہ و دمیہ و ان نظن بہ الا خیرا۔ یہ حدیث ہے، یہ اللہ کے نبی صلی اللہ علیہ وسلم اس کو کہہ رہے ہیں، کعبہ سے کہہ رہے ہیں، ایک کعبہ جاتے ہیں، کتنے تڑپ رہے ہیں کعبہ کو دیکھنے کے لیے، تڑپ رہے کہ نہیں، گئے ہی نہیں کافی ٹائم سے، کعبہ ہے اللہ کو دیکھنا، اللہ کے گھر کو دیکھنا، جانا جانا جانا۔ لیکن حدیث سنو، اللہ کے نبی کیا کہہ رہے ہیں، اے کعبہ تو کیسا پاکیزہ ہے، تو کیسا خوشبودار ہے، تیری خوشبو اور تو کیسا عظمت والا ہے۔ کعبہ کی عظمت تو کیا پوچھنا، دیکھتے ہی گناہ ماں، کیسا عظمت والا تیرا درجہ ہے۔ لیکن کیا فرما رہے اللہ کے نبی، قسم ہے، قسم کھا رہے، لیکن قسم ہے اس ذات کی جس کے قبضے میں محمد صلی اللہ علیہ وسلم کی جان ہے، کہ ایک مومن کی عظمت، ایک مومن کا مرتبہ، ایک مومن کی قدر اور ایک مومن کی برائی اللہ کے نگاہ میں کعبہ اس سے بڑھ کر ہے۔ یہ حدیث ابن ماجہ شریف کی ہے، ایمان کی وجہ سے، کس کی وجہ سے، ایمان کی وجہ سے، اس کی جان بھی، اس کا مال بھی، اس کی عزت بھی، اس کی آبرو بھی۔ یہ حدیث نمبر 3934 ابن ماجہ شریف میں ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کا فرمان ہے، باب حرمت دم المؤمن و مالی، مومن کے خون اور مال کی عزت کیا ہے؟ اس میں یہ حدیث امام ابن ماجہ نے نقل فرمائی ہے. کسی بھی آدمی میں تین چیزیں ہوتی ہے، یہاں تین چیزیں بیان کی ہے جیسے آج کی حدیث میں ہے، دم ہو، مال ہو، عرض ہو. ایک اس کی باڈی ہے، ایک اس کی جان ہے. اگر کوئی آدمی مارے، پٹائی کرے، کوئی ایسا طریقہ اختیار کرے جس کی وجہ سے اس کو تکلیف پہنچے، تو گویا ہم نے اس کی جان میں خلل ڈالا، اس کی جان کی ہم نے حرمت کو توڑا. مومن ہے یا عورت یا مرد ہے، اس کو مارا تو اس کو تکلیف پہنچی نا، اس کی جان کو تکلیف پہنچی. دوسری چیز اس کی عزت ہے. ہر چیز کی، ہر آدمی کی عزت ہوتی ہے، ہر آدمی کا اپنا وقار ہوتا ہے. کوئی ایسا طریقہ کسی نے اختیار کیا جیسے آج کل کرتے ہیں بدنام کرنے کے لیے، جس کی وجہ سے اس کی عزت اور اس کی آبرو کو زخمی کیا، کہ فلانی تو ایسی ہے، کبھی واٹس ایپ کے ذریعے، کبھی میسج کے ذریعے، میسیجز کے ذریعے، کبھی بول کر، کبھی لوگوں کے سامنے، کبھی مجمع میں، فلانی تو ایسی ہے، فلانا تو ایسا ہے، اور اس پر کوئی تہمت لگا دی یا اس کی غیبت کر دی اور اس کی کوئی برائی بیان کر دی، اس کو بدنام کر دیا، یہ اس کی عزت پر حملہ کیا. کس پر حملہ کیا؟ اللہ کے نبی کہہ رہے ہیں، ایک تو اس کی جان پر حملہ کیا، مار دیا، نمبر دو کسی کی عزت پر. اور کسی کی بچی کے بارے میں بولنا، کسی کے بچے کے بارے میں بولنا، وہ بھی تو اس کے ماں باپ کو بدنام کرنا ہے، وہ بھی اس میں داخل ہے. اور تیسری چیز اس کا مال ہے، تیسری چیز اس کا مال ہے، جس کو آپ سب جانتے ہی ہے کہ اس کی حرمت کو پامال کرنا، اس کے مال کو لے لینا یا اس کے مال کو واپس نہ کرنا، اس کی پراپرٹی کو لے لینا وغیرہ وغیرہ، کسی کا قرض لیا واپس نہ کرنا، بہت ساری چیزیں اس میں ڈالی. یہ تین چیز جس کو کہتے ہیں جان، مال، آبرو. جان، مال، آبرو. اس لیے ہم دعا کرتے ہیں اللہ ہماری جان، مال، آبرو، عزت کی حفاظت فرما. یہ ان تینوں چیزوں کے متعلق نبی صلی اللہ علیہ وسلم فرما رہے ہیں کعبۃ اللہ کو کہتے ہوئے کہ تیری حرمت کے مقابلے میں، تیری عظمت کے مقابلے میں، تیرے مرتبے کے مقابلے میں مومن کی جان، مومن کا مال اور مومن کی عزت اللہ کی نگاہ میں زیادہ ہے، کعبۃ اللہ سے زیادہ ہے. بخاری شریف میں حدیث ہے، حجۃ الوداع میں نبی اکرم صلی اللہ علیہ وسلم نے قربانی کے دن میں، جب ہم جاتے ہیں نا عرفات کے بعد مزدلفہ اور مزدلفہ کے بعد، اللہ پاک ہم سب کو بار بار لے جائے حج کے لیے بھی، عمرہ کے لیے بھی. امام بخاری اس روایت کو نقل کرتے ہیں، نبی صلی اللہ علیہ وسلم نے صحابہ کرام سے ایک سوال کیا، ایو شہر ہذا، یہ کون سا مہینہ ہے؟ ظاہری بات ہے جواب صحابی نے کہا اللہ و رسول اللہ، جانتے تھے کہ حج کا مہینہ تو سب کو پتا ہے، ذلحجہ کا مہینہ ہے، لیکن صحابہ تھے نا، دے وانٹ ٹو نو مور فرام نبی صلی اللہ علیہ وسلم. اگر میں جواب دے دوں تو چل اس کو پتا ہے، لیکن اللہ و رسول ہو آل. صحابی فرما، صحابہ نے کہا اللہ اور اس کا رسول جانتا ہے، ہمیں پتا نہیں. جب ایسا کوئی سوال نبی صلی اللہ علیہ وسلم کی طرف سے کیا جاتا تو حضرات صحابہ عام طور پر یہی کہتے تھے اللہ اور اس کا رسول صلی اللہ علیہ وسلم جانتا. یہ سن کر نبی صلی اللہ علیہ وسلم خاموش ہوئے، اتنے خاموش ہوئے کہ ہمیں یوں ایسا ہونے لگا کہ آپ اس مہینے کا نام بدلنے والے ہیں، کیونکہ نام تو سب کو پتا ہے لیکن ہم نے کہا ہمیں پتا ہی نہیں ہے، اللہ کو نبی کو معلوم. تو آپ ایسا لگا خاموش ہو گئے تھوڑی دیر کے لیے. یہ کہاں ہو رہا ہے؟ وہاں مینا میں، یہ تیسرے دن حج کے دن. سب کو پتا تھا 1,24,000 صحابہ کرام وہاں موجود ہیں، آخری حج ہے، آپ صلی اللہ علیہ وسلم کی حجۃ الوداع ہے، فائنل حج ہے. لیکن تھوڑی دیر کے بعد، خاموشی کے بعد پوچھا الیس ذلحجہ، کیا یہ حج کا مہینہ نہیں ہے؟ نبی صلی اللہ علیہ وسلم سوال کیا، तो खुद नबी सल्लल्लाहु अलैहि वसल्लम ने ही नाम लिया, ये तो हज का महीना है। तो हजरत सहाबे किराम ने फरमाया जी हज का महीना है, तब कहा। उसके बाद दूसरा सवाल किया, अयु बलदिन हादा, ये कौन सा शहर है? अब ये मक्का मुकरमा है, मीना में, उस जमाने में तो मीना मक्का एक ही मक्का है, मीना में ये खुतबा हो रहा था। साहबा ने अपनी आदत के मुताबिक कहा अल्लाह व रसूलहु आलम, अल्लाह रसूल को पता है, हमें पता नहीं है। रावी कहते हैं आप सल्लल्लाहु अलैहि वसल्लम हमारा जवाब सुनकर एकदम खामोश हो, बहुत देर तक खामोश रहे। हत्ता ज़नन्ना अन्नहु सयुसम्मी बिगैर इस्मी, इतना खामोश रहे, इतना खामोश रहे कि हमें लगा कि आप सल्लल्लाहु अलैहि वसल्लम इस शहर का नाम भी बदल देंगे, नौमो मक्का मुकर्रमा, नौमो मीना, इतना खामोश रहे आप। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने सर उठाया और फरमाया अलैसा बलदा, क्या ये बलदा नहीं है? बलदा के माना कुरान में है लकद खलकनल इंसान, क्या कहते हैं, वत्तीन वज़ैतून वतूरी सिनीन वहादल बलद, ये मक्का मुकरमा नहीं है? यानी मक्का मुकरमा के बहुत सारे नाम है, आपने बलदा कहा उसको, क्या ये बलदा नहीं है? कुरान पाक में इसका जिक्र है, इसलिए सहाबा किराम ने, तो आपने फरमाया अलैसा बलदा, क्या ये मक्का मुकरमा नहीं है? तो हमने कहा बला जरूर, क्यों नहीं ये। फिर आपने तीसरा सवाल किया फायु यौमिन आदमी, इसलिए आपको समझा रहा हूं यह हदीस बुखारी शरीफ है कि इंसान क्या है और हम इंसान को क्या समझते हैं, ईमान वाला कौन है। तीसरा सवाल फायु यौमिन हाजा, बताओ आज का दिन कौन सा है? सबको पता होता है हम मीना में है या मुजदलिफा में है या अरफात में है। तो सहाबा किराम ने फिर जवाब दिया अल्लाह व रसूलहू आलम, अल्लाह रसूल को पता है। हालांकि ये दसवीं ज़िलहिज्जा है, यौमुन नहर है, आज तो कुर्बानी करना है, ज्यादा खुशी है कि आज तो एहराम भी खुलेगा, आज तीसरा दिन तो सबसे कीमती दिन होता है, यौमुन नहर है, और सहाबा किराम के सामने बिल्कुल खास आप है कि आज कौन सा दिन है, लेकिन फिर भी सहाबा किराम ने यूं कहा अल्लाह व रसूलहु आलम। ये जवाब सुनकर नबी सल्लल्लाहु अलैहि वसल्लम खामोश हो गए। फिर थोड़ी देर के बाद कितनी खुशी हो गई, मेरे साहबों को देखो, मैं जानता हूं क्या कह रहे हैं। अल्लाह के नबी फरमा रहे हैं अलैसा यौमुन नहर, आज दसवीं ज़िलहिज्जा कुर्बानी का दिन नहीं है? साहबा ने कहा बला जरूर, हाँ क्यों नहीं जी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये तीन सवाल किए, ये महीना कौन सा है, क्योंकि महीना भी बहुत अजमत वाला है, हज का महीना है, और शहर कौन सा है, मक्का मुकरमा है, और दीन कौन सा है, एहराम की हालत में सब है, मीना में अभी तो कंकरी मारेंगे और आपका खुतबा होगा। ये तीनों सवालात के जरिए पूरे मजमा जो था सहाबे किराम का, सबके दिल और दिमाग में एक चीज को डालना था, वो चीज क्या है, वो क्या चीज थी जिसकी वजह से अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये सवाल किया कि ये कौन सा महीना है, ये कौन सा शहर है, ये कौन सा दीन है। जमाने जाहिलियत के अंदर अरब में क्या होता था, बदअमनी, लूटिंग, कत्ल करना एक दूसरे को, एक एक बात के ऊपर खानदान के खानदान को कत्ल कर देना, किसी ने किसी के मुर्गे को मार दिया तो खानदान के खानदान को कत्ल करते थे, वसीयत करके जाते थे मेरे बाद इतने को कत्ल कर देना, इतने को कत्ल कर देना। ओ तो जाहिरी बात है इसकी वजह से हरेक की जान भी महफूज नहीं थी और माल भी महफूज नहीं था। अरे उस जमाने में बाप का इंतकाल हो जाता तो मां को विरासत के तौर पर तकसीम किया जाता, मां भी गोया माल होती थी उस जमाने में। बुखारी शरीफ में है सही हदीस जिल्द सानी में कि औरत की इज्जत जो है एक साल की होती थी, एक छोटे से कमरे में न गुसल करना, न वुजू करना, न कपड़े बदलना, न खुशबू लगाना, एक ही जोड़ी कपड़े, और फिर इतनी गर्मी में
कुछ भी बाहर नहीं जा सकती, उसी में एक साल तक बैठना, और एक साल किसी का शौहर इंतकाल कर जाए तो पहले तो उसको एक साल उसको इधर गुजारना। फिर हदीस बुखारी शरीफ में है कि एक साल के बाद अगर बकरी को लाया जाए, और बकरी का भी जिक्र है, अपने ऊंट का भी जिक्र है, ऊंट को लाया जाए या कोई दरिंदे उड़ता हुआ परिंदे को वहां लाया जाए और वो सूंघ ले उस औरत की बदबू को, एक साल तक जो बदबू होती है ना बदन की, उसको सूंघे तो वो ऊंट भी वहां मर जाए, वो बकरी भी वहां मर जाए, वो परिंदा भी वहां मर जाए। ऐसी हालत थी, वो जब साल पूरा होता उसको ऊंटनी पर बिठाया जाता, उसके 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 लेफ्ट में उसके पास इसकी थैली में इतने बकरियों की मेलनिया होती थी, और वो इस तरह भर के या गाय की मेलनिया या फिर ऊंट की मेलनिया हो, और वो सबको इस तरह लाख डालती थी सबके ऊपर कि भाई देखो आज मेरी इज्जत पूरी हो गई। पूरे शहर में घुमाते थे उसको। ये इज्जत थी कोई औरत की? औरतों की ये इज्जत नहीं थी। तो माल भी महफूज नहीं, इज्जत भी महफूज नहीं थी। हाँ, मैंने बताया ना, मां को मेरा जैसे माल तकसीम होता है ना, मां को तकसीम कौन बेटा लेगा? छोटे छोटे बच्चों के कत्ल करना, ना जान महफूज ना माल महफूज। काफिला लूटते थे ना, इसीलिए तो ये जितने कितने गुलाम बिके गए। यूसुफ अलैहिस्सलाम का देखो, कोई छोटा बच्चा उठा के ले जाते थे, बेच देते थे, वो गुलाम बन गया पूरी जिंदगी। कौन किसी को क्या पता है कहां से कहां ले जाते थे, कितने की कितने बिल करते थे, और बच्चों को गुलाम बनाकर बेचते थे और वो पैसे खाते थे। इन सारी बुराइयों के बावजूद एक बात थी उनके अंदर में, मक्का वालों में, कि वो दीन इब्राहिमी का, दीन इब्राहिमी का बड़ा एहतमाम करते थे। इब्राहिम अलैहिस्सलाम का जो चुकी इब्राहिम अलैहिस्सलाम काबा बनाया था ना, इसलिए उनमें एक काम ये था अरब के काफिरों में, अरब के लोगों में, कि जो चार महीने होते थे ना, चार महीने रजब, जीकादा, एक तो जीकादा हज का महीना, और एक उसके बाद जिलहिज्जा दूसरा महीना, उसके बाद मुहर्रम, ये तीनों एक साथ है, जीकादा जिलहिज्जा मुहर्रम, और उसके बाद रजब, ये तीन महीनों का ये बहुत एहतराम करते थे। जब से अल्लाह ने आसमान और जमीन को पैदा किया, बारह महीने बनाए, उन बारह महीनों में अल्लाह ने चार महीने को मोहतरम रिस्पेक्ट वाला बनाया। इन महीनों का अरब के अंदर में इतना ज्यादा लिहाज किया जाता था कि वो इन महीने में किसी को मारते नहीं थे। अगर इन महीनों में कोई दुश्मन मिल जाता तो न उनके ऊपर हाथ मारते थे, न उनकी जान पर हमला, न उसकी इज्जत पर हमला, न उसके माल पर हमला करते थे। काफिर लोग इतना एहतराम करते थे। अगर उनको उनके बाप के कातिल का भी इस महीने में मिल जाए कि मेरा बाप का कातिल है, उसको भी वो हाथ नहीं लगाते थे। नहीं, हुर्मत वाला महीना है, अंदाजा तो करो, ये हुर्मत वाले महीने में, हमें तो पूरा साल गुजर जाता है, पता ही नहीं होता है कि हुर्मत वाला महीना कौन सा है। अभी कुछ नहीं करूंगा, ये महीना गुजर जाएगा बाद में, अभी कुछ है। इतना ज्यादा एहतराम था। तो यही हाल हरम का था कि हरम मक्का मुकर्रमा के आसपास, जिसको हरम कहते हैं, ये अजीजिया भी हरम में, ये पूरा हरम के अंदर में। हरम सिर्फ वो तवाफ करे वो ही नहीं है, हरम तो बहुत लंबा है। हरम जहां जहां तक उसकी, जैसे मस्जिद आयशा है, मस्जिद आयशा ही हरम से बाहर है, तो मस्जिद आयशा से पहले पहले तक हरम है, ये सारा हरम है। वो जहां कहीं आप हरम में नमाज पढ़ो, एक लाख नमाज का सवाल। सिर्फ ये नहीं है कि काबा में पढ़ो, हमेशा याद रखो, आप अजीजिया हरम में है तो अजीजिया में कोई मस्जिद में नमाज पढ़ो, तो उलमा फरमाते हरम में नमाज का सवाब एक लाख के बराबर है। बात समझ में आ रही? हाँ, एक इंसान की कैफियत अलग होती है मताफ में और दूसरी जगह हरम में, क्योंकि काबा सामने, कैफियत अलग है लेकिन सवाब सेम है हरम का। जब हज या उमरा के लिए वहां जाते तो जिद्दा से मक्का मुकर्रमा के निकलते हैं ना, तो वहां एक ब्रिज आती है कुरान की शक्ल में, ऐसे कुरान जैसा बनाया है, तो कुरान की जो ब्रिज है, यहां से हुदूद हरम शुरू हो जाता है, यहां से हरम शुरू हो जाता है। अब वहां से आप एक बार सुभानअल्लाह पढ़ो तो 1 लाख के बराबर, वहां एक बार दुरूद शरीफ पढ़ो तो 1 लाख दुरूद के बराबर। अभी हरम शुरू हो गया, अब वहां एक गुना करो 1 लाख गुना के बराबर। ये चीज वहां जब हम जिद्दा से जाते हैं ना टैक्सी में मक्का मुकरमा, तो वो ब्रिज आती है जहां कुरान जैसा बनाया है, कुरान जैसी वो उसकी ब्रिज बनाई है, वो बाकायदा निशानात वहां लगे हुए हैं। रास्ते में मेहराब नुमा कमान वहां होती है कि वहां ऐसे कुरान जैसा रहल बनाया है, भाई हरम आ गया, कुरान का हुक्म आ गया। अब ये इलाका है हरम का, एक तो हरम मस्जिद हराम और एक है मस्जिद हराम के अलावा एक बहुत बड़ा रकबा है, ये सारा के सारा हरम में दाखिल है। इस पूरे हरम में काफिर किसी को मारते नहीं थे, अपने बाप के कातिल को भी नहीं मारते थे। खाली में मक्का की बात नहीं कर रहा, पूरे हरम में कितने नसीब वाले होंगे जो हरम में रहते हैं, उनकी एक एक नमाज एक एक लाख के बराबर है। अच्छा मैं तुम्हें इसको समझा रहा हूं कि 3 सवाल किए हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कि ये महीना कौन सा है, वो भी हुर्मत वाला, ये शहर भी हुर्मत वाला, और हज के दिन एहराम की हालत में तो 10वीं ज़िलहिज्जा के दिन का भी बड़ा एहतराम करते थे, उस दिन भी वो किसी की जान माल आबरू इज्जत पर हमला नहीं करते थे। ये 3 हुरमतें नबी सल्लल्लाहु अलैहि वसल्लम के ने फरमाया बहुत जमाने से चली आ रही है, पहले जमाने से आदम इब्राहिम अलैहिस्सलाम से जब से अल्लाह ने महीना कुरान बयान फरमाया कि इस्लाम के 12 महीने हैं, तब से ये चला आ रहा है। अब इतना बड़ा सहाबे किराम का मजमा था, उसमें नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये सवाल किया, बताओ ये महीना कौन सा है, बताओ ये शहर कौन सा है, बताओ ये दिन कौन सा है। अब उसके बाद नबी सल्लल्लाहु अलैहि वसल्लम आगे जवाब दे रहे हैं, जब समझ में आ गया तो फरमाया कयामत तक के लिए एक उसूल में आज अल्लाह के नबी कहते हैं बयान कर देता हूं, कयामत तक ये मेरा हुक्म बाकी रहेगा। वो क्या हुक्म है? दिमाअकुम अमवालकुम व आराजकुम, वही 3 बातें, जान माल इज्जत एक दूसरे की। सिर्फ साहबा के लिए नहीं था, ये कयामत तक के लिए उसूल है, इज्जत आबरू और जान और माल बैनकुम हराम, एक दूसरे का तुम पर क्या है, हराम है। कैसे हराम? का हुर्मत यौमिकुम हादा, जैसे आज यौमुन नहर का दिन है उसमें हराम है कत्ल करना, मारना, बेइज्जती करना जी। ओ 3रा दिन हज खत्म हो रही है तो कितने लड़ते हैं यौमुन नहर में, मीना में लड़ते कि नहीं लड़ते जी? लड़ते हैं, किसी का ये ले लेते हैं, किसी का उधर से खाना चोरी कर लेते हैं, उसका देख चोरी कर ली, किसी का पिलो चोरी कर लिया, किसी का क्या चोरी कर ली। और अल्लाह के नबी क्या है, हुर्मत यौमिकुम हादा, जैसे आज के दिन किसी की इज्जत का लूटना, किसी की जान माल आबरू इज्जत जैसे आज हराम है, ऐसे कयामत तक पूरी दुनिया में मुसलमानों की जान माल आबरू दूसरे के लिए हराम है। सिर्फ हरम शरीफ में नहीं, उस महीने की। और क्या कहा, विशारी कुम्हादा, जैसे यौम ज़िलहिज्जा का महीना है ये हराम है सबके लिए, ऐसे यहां खुनरेजी करना मक्का में हराम है, ऐसे पूरी दुनिया में एक मुसलमान दूसरे मुसलमान के लिए इस बेइज्जती करना, जान माल आबरू वगैरह की बेइज्जती करना, तकलीफ पहुंचाना, यह हराम। अंदाजा करो अब आज क्या हो रहा है, एक मुसलमान को देखो, अगर कोई काबा तोड़े तो हम पागल हो जाएंगे, है इसने काबा तोड़ा, और एक मुसलमान की बेइज्जती की उसको कोई पता नहीं उसका। हालांकि अल्लाह के नबी मोमिन का मर्तबा क्या दे रहे हैं, काबा से भी अल्लाह की निगाह में ज्यादा है। गोया नबी सल्लल्लाहु अलैहि वसल्लम ने यह बुखारी शरीफ की हदीस है बयान फरमा करके, हर मोमिन मर्द, हर मोमिन औरतें, हर मुसलमान मर्द और हर मुसलमान औरतों के लिए 3 हुकूक बयान किए कि दुनिया में کوئی دنیا کا کوئی بھی مسلمان ہو، دنیا میں کوئی بھی مومن ہو، چاہے وہ مکہ مکرمہ میں نہیں ہے، نہیں ہے، بلکہ کہاں پر ہے، ہندوستان میں رہتا ہے، یو کے میں رہتا ہے، یو ایس میں رہتا ہے، جہاں کہیں رہتا ہے، چاہے وہ حرمت والا مہینہ نہ ہو، چاہے وہ حرمت والا شہر نہ ہو، چاہے وہ ذی‌الحجہ کا وہ قربانی کا دین نہ ہو، پھر بھی وہ ایک دوسرے کے لیے پوری دنیا میں اس کی جان بھی، اس کا مال بھی، اس کی عزت کا بھی احترام کرنا ضروری ہے، ورنہ پھر یہ کیا ہو جائے گا، حرام ہے. جی. اسی طرح ہمارے اس حدیث کی تحت میں فرماتے ہیں، غیبت کو دیکھو، بہتان کو دیکھو، تان و تشنی کو دیکھو، مائروں نے تانوں میں وہ اس کو بھی خوشی سے بیان کرتے ہیں، خوشی سے بیان کرتے ہیں، غیبت بھی حدیث میں نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا، اللہ کے رسول صلی اللہ علیہ وسلم غیبت کیا ہے، صحابہ نے پوچھا غیبت کیا ہے، نبی صلی اللہ علیہ وسلم فرمایا ذکر کا خاک بما یکرا، بھائی کے پیچھے ایسی بات کرنا جو اس کو ناپسند ہو، کسی کے بھائی کے پیچھے ایسی بات بیان کرنا جو اس کو کیا ہو ناپسند. بہتان کیا ہے، ارائیت انکان فیہ ما اقول، اور اس میں وہ چیز ہے تو، فرمایا اگر وہ بات اس میں موجود ہو، جیسے کہ وہ چور ہے، واقعتاً وہ چور ہے، وہ شرابی ہے، واقعتاً وہ شرابی ہے، وہ چوری کرتا ہے، اب اس کی غیر حاضری میں کسی کو کہو یہ چور ہے، دیکھو یہ چور ہے، یہ ہو گئی غیبت، یہ کیا ہو گئی غیبت. تو غیر حاضری میں صحابی کہہ رہے ہیں اگر اس کی غیر حاضری میں میں یوں کہوں یہ چور ہے، اس کو پتا نہیں ہے، وہ تو جا رہا ہے، یہ شرابی ہے، یہ ڈرگی ہے، تو فرمایا یہ کیا ہے، تو نبی صلی اللہ علیہ وسلم نے فرمایا یہی تو غیبت ہے، یہی تو غیبت ہے کہ تم نے اس کے پیچھے پیچھے اب تو اس کے سامنے سامنے جا کے چور، تو اس کو برا لگے گا، یہ غیبت ہے. اور پھر آگے فرمایا انکان فیہ ما تقولو فقط اکتبتا، اگر وہ چیز جو تو کہہ رہا ہے اگر اس میں وہ عیب ہے تبھی تو وہ غیبت ہے، اگر اس میں وہ عیب نہیں ہے، اس نے توبہ کر لی ہے چوری سے، شراب سے، پھر بھی تو اس کو شرابی کہہ رہا ہے، پھر بھی تو اس کو چور کہہ رہا ہے، تو یہ ہے اکیوز، یہ ہے بہتان. ہمیں کیا معلوم اس نے توبہ کی، ہم کیسے کہہ سکتے اس کو، یہ ہے بہتان. اور یہ گناہ تو رات دن چل رہے ہیں ہمارے اندر میں، نہیں چل رہے، رات دن ہے، ہم جان مال آبرو عزت کو لوٹ رہے ہیں. اللہ تعالیٰ ہماری حفاظت فرمائے. اسی طرح تانا دینا، چلو اس کو بھی سمجھ لو، اچھا اچھا تو میٹھا میٹھا بہت کھا لیتے، تھوڑا کرو بھی کھا لیتے ہیں نا، ایک آدمی میں کوئی کمزوری ہے، یعنی ایک آدمی میں کوئی کمزوری ہے تو اس کو بیان کرنے کی دو شکل ہے، یہ بات بہت کام کی بتا رہا ہوں. ایک آدمی کمزوری، کوئی اس میں کمزوری ہے، کوئی عیب ہے، لیکن اس کے بیان کرنے کی دو شکل، ایک شکل تو یہ ہے کہ ہم اس کی اس کمزوری کو دور کرنے کے لیے محبت سے، خیر خائی سے، اور درد کے ساتھ، ہمارے ایک بھائی کے اندر یہ کمزوری ہے، میں اس میں اس کمزوری کو دیکھ نہیں سکتا، اس لیے اس کے اندر سے وہ کمزوری دور ہو جائے تو بہتر ہے، تو اس کو تنہائی میں لے جا کر کہیں کہ بھائی یہ غلط بات ہے، بھائی تم نماز پڑھتے ہو پھر بھی شراب پیتے ہو، اس کو تنہائی میں لے جا کر سمجھے، جیسے ہمارے تبلیغی بھائی کرتے ہیں، بھائی اس کو تنہائی میں لے جاؤ کہ تم یہ کام تم کرے تو اچھا ہے، یہ کرتے ہو آپ کو ایسا نہیں کرنا چاہیے، اللہ تعالیٰ آپ کو جنت میں لے جائے اگر یہ چھوڑ دیں گے، یعنی اس کو ایک ہمدردی کے ساتھ، تبلیغ کی نیت سے، اچھے انداز میں، یہ بہن یہ کام کر رہی ہے نا، تو تو اچھی حاجیانی ہے، تو فلاں ہے ماشاءاللہ، پھر بھی تو یہ کر رہی، یہ مناسب نہیں ہے تیرے لیے، اس طرح کے یہ ایک کمزوری دور کرنے کا ایک طریقہ ہے. جیسے کسی کا بیٹا ہے کوئی ایسی حرکت کر رہا ہے جو بوڑھی ہے، باپ اس کی اس حالت کو درست کرنے کے لیے کہ وہ ان چیزوں سے باز آ جائیں، تو حقیقی معنی میں پوری ہمدردی کے ساتھ، پوری خیر خائی کے ساتھ یہ بات کہتا ہے کہ اس طرح ضروری ہے. اسی طرح ہمیں بھی اپنے ایک مسلمان بھائی کو، اپنے بیٹے یا اپنا بھائی یا اپنا کوئی رشتہ دار سمجھ کر کے اس کی کمزوری کو دور کرنے کے لیے محبت کے ساتھ ہم اس کو کہیں تو یہ تو کوئی پرابلم نہیں ہے، یہ تو ہونا چاہیے. دوسرا طریقہ یہ ہے کہ ہم اس کو کہیں، ہاں مجھے معلوم ہے تو کیسا ہے، ہاں مجھے پتا ہے تو کیسا ہے، کہتا نا ہاں مجھے پتا ہے، دور سے ہی کہتے اس کو. یہ ہے تان و تشنیع، یہ تان و تشنیع کی شرح کر دی میں نے، غیبت کی بھی شرح کر دی کہ ایک آدمی چور ہے، اس کو اس کی پیٹھ پیچھے چور کہنا یہ غیبت ہے، اور اگر وہ چور نہیں ہے پھر بھی اس کو چور کہا یہ ہو گئی بہتان. اور ایک آدمی کو سب کے سامنے یا اکیلے میں اس کو اس کے اوپر جو کمزوری ہے اس کا تانا دینا کہ مجھے پتا ہے تو ایسا ہے، یہ تانا ہے. اب ہوتا کیا ہے، ہم جب کسی کو روکا جاتا ہے اور کہا جاتا ہے کہ بھائی یہ تو غیبت ہے، تو وہ کہتا مولوی صاحب میں تو اس کے منہ کے سامنے بھی کہہ سکتا ہوں. کیا کہتا ہے، میں تو اس کے منہ کے سامنے بھی کہہ سکتا ہوں، یہ تو اور بھی زیادہ برا ہوا. کہا نہیں ہے تُنہیں، لیکن تو ڈر گری کر رہا ہے، تو ہے چوری اور اوپر سے سینہ زوری. اسی لیے مفتی محمود صاحب گنگوئی رحمتہ اللہ علیہ فرماتے ہیں جب کوئی غیبت کرتا ہے، ہمارے عورتوں ہوتا ہے وہ تو انہیں منہ پر بھی کہہ دے، وہ تو انہیں منہ پر بھی کہہ دے، جا کر کہہ لے پہلے، کہتی کیوں نہیں. ماحول کو بنانا بہت ضروری ہے، اس لیے کہ الغیبت اشد من الزنا، زنا سے بھی بدتر ہے. زنا کرے تو عورت کو کیا سمجھتے، طلاق دیتے فوراً، زنا کرتی پکڑی گئی تو طلاق دے دو اس کو، یا غیبت کرتی تو کچھ نہیں کہتے. اس لیے کیا کہہ رہے، جب کوئی غیبت کرتا ہے ہم اس کو روکتے ہیں تو وہ کہتا ہے میں تو یہ بات اس کے منہ کے سامنے بھی کہتا ہوں. تو یہ جملہ کہہ کر یہ جتلانا اور ثابت کرنا چاہتا ہے یہ جو میں کہہ رہا ہوں وہ مجھے کہنے کا حق ہے. ایک چیز جس کو شریعت نے حرام قرار دیا اس کو یہ حلال کر رہا ہے، غیبت حرام ہے اس کو یہ کیا کر رہا ہے، حلال کر رہا ہے. یہ تو کفر کی بات کر دی اس نے، بہت آسان ہے، میں تو منہ پر بھی کہہ سکتا ہوں. یہ اصل میں اللہ نے جو غیبت کو حرام کیا، قرآن کی آیت ہی ہے، اس کفر کے اوپر، یہ اس غیبت کے اوپر اوپر سے سینہ زوری کہہ کر کافر تک پہنچی ہے. یہ چیز ہے، یہ کون کہہ رہے ہیں، مفتی محمود صاحب گنگوئی رحمت اللہ علیہ، کہ غیبت اپنی جگہ بڑا کبیرہ گناہ ہے، زینا سے بدتر ہے، لیکن اس کے لیے اس طرح کی بات کرنا یہ تو کفر تک پہنچانے والی بات ہے. اور یہ بات فتاوی شامی میں، میں مسئلہ بھی بیان کر دوں، چلو فتاوی شامی احناف کی فتاوی کی سب سے بڑی کتاب ہے، اس کے بغیر فتاوی نہیں دیا جاتا. اس میں لکھا ہے کہ سامنے کہنے میں بھی دو طریقے ہیں. اگر یوں کہ میں تو سامنے بھی کہہ سکتا ہوں، تو سامنے کہنے میں بھی دو طریقے ہیں. اگر سامنے کہنے میں بھی آپ کی غرض اس کے دل کو تکلیف پہنچانا ہے، خیر خواہی مقصود نہیں ہے، بلکہ ایسا کہہ کر کے کہ ان کو لوگوں کے سامنے ذلیل کرے، کیوں ایسا ہے تو تیرا منہ کے سامنے کہتا ہوں، ذلیل کرنا مقصود ہے، تو یہ تان و تشنیع کے زمرے میں داخل ہوگا. خیر خواہی کی نیت سے کریں گے تو شریعت اس کی اجازت دیتی ہے سامنے بھی. تو میں عرض کر رہا تھا کہ کمزوریاں اس کے اندر ہیں، شریعت اس کو بیان کرنے کی بھی اجازت نہیں دیتی، کمزوریوں کو بھی. اس کی غیبوبت میں، وہ غائب ہے، اس کی غیبوبت میں اس کی کمزوری بھی شریعت بیان کرنے کی کسی کے سامنے اجازت نہیں دیتی، نہ ان لوگوں کے سامنے اس انداز سے جس میں یہ خیر خواہی بھی نہ ہو، اس انداز سے بھی بیان کرنے کا حکم شریعت نہیں دیتی. تو پھر اندازہ لگا سکتے ہیں کہ ایک مسلمان کی عزت اور آبرو کتنی بڑی چیز ہے. وہ چور ہے، اس کو چور کہنا کسی کے سامنے شریعت اس کی اجازت نہیں دیتی. شریعت کہ اس کے پیر پیچھے تم نے اس کی غیبت کی، شریعت اس کی اجازت نہیں دیتی. تو پھر اندازہ کرو کہ اس کی مال کو اور اس کی جان کو اور اس کی عزت کو گرانا یہ کتنا بڑا گناہ ہوگا.
اس کا اندازہ
یہ وقت ختم ہو گیا ہے. ہمیں آج کے سبق میں یہی سبق مل رہا ہے کہ ہم لوگ انشاءاللہ پھر اس بات کو مزید تفصیل کے ساتھ بیان کریں گے. بہت کام کی باتیں ہیں ذرا سمجھیں, جیسے آج کل ہمارے ماحول میں یہ بات بہت پھیل رہی ہے, میٹھا میٹھا تو سب کھا رہے ہیں بیانوں میں, لیکن ذرا تھوڑی کبھی بات بھی سامنے آ جائے نا تو بات کی پتہ چلے کہ ہم نمازیں سب کچھ پڑھتے ہیں لیکن اپنی نمازوں کا غیبت اور بہتان اور تان و تشنیع سے سارے نیکیوں کو ختم کر دیتے ہیں. اسی لیے آج کے سبق میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی یہی بات مسلم شریف کی حدیث ہے, لا تحاسدوا ولا تناجشوا ولا تباغضوا. ترجمہ کر دیتا ہوں, فرماتے ہیں نبی صلی اللہ علیہ وسلم, حسد نہ کرو آپس میں اور دھوکہ نہ دو خرید و فروخت میں کسی کو, اور آگے فرمایا کسی کے ساتھ ہیٹرت بغض نہ رکھو. پھر آگے فرمایا نہ ایک دوسرے کے ساتھ ایک دوسرے سے روگردانی نہ کرو, کوئی سلام کرے تو اس کے سلام کا جواب دو. کسی کے سودے پر سودا نہ کرو. ایک سودے پر سودے کا مطلب ایک آدمی نے یہ مکان خریدنا ہے, آپ نے کہا نہیں میں 5,000 زیادہ دے دیتا ہوں اس کو, نہ دے مجھے دے دے. سودے پر سودا نہ کرو. ایک لڑکے نے منگنی ڈالی ہے کسی لڑکی کے ساتھ اور دوسرا جم کرے کہ نہیں وہاں نہیں کرو ہمارے ساتھ کرو, یہ سودا پر سودا نہ کرنا. یہ مراد ہے کہ آپس میں اللہ کے بندے تم بھائی بھائی بن جاؤ. اللہ کہہ رہے, اللہ کے نبی کہہ رہے مسلمان مسلمان کا بھائی ہے, نہ اپنے بھائی پر ظلم کرو, نہ اس کو لوور جانو اور نہ اس کی مدد کو چھوڑو. اس کو جب ضرورت پڑے تو اس کی مدد کرو. تقویٰ یہاں ہے, تقویٰ یہاں ہے, تقویٰ دل میں ہے, اور کسی آدمی کے برا ہونے کے لیے اتنا کافی ہے. یہ آدمی مسلمان ہے لیکن اتنا خراب ہے کہ وہ دوسرے مسلمان کو لوور جانتا ہے, وہ آدمی سب سے خراب ہے. اور ایک مسلمان کی تمام چیزیں دوسرے مسلمان کے لیے حرام ہے, اس کا خون بھی حرام, اس کا مال بھی حرام, اس کی عزت بھی حرام ہے. اس حدیث پر میں نے آپ کو 1.5 گھنٹہ تفسیر کی ہے, اسی 3 لفظ پر, جان مال اور عزت. مسلمان کی کیا ہے, اس کی اللہ کی نگاہ میں کیا ویلیو ہے, اس پر میں نے آپ کو آج 45 منٹس اس کو سمجھایا ہے. انشاءاللہ کچھ باتیں اور بھی سمجھیں گے. اللہ پاک ہم سب کو عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. جزاک اللہ, آپ لوگ آتے ہیں سننے کے لیے دور دور سے, اللہ تعالیٰ آپ کا آنا قبول فرمائے, اور جتنے لوگ آتے ہیں درس میں شریک ہوتے ہیں, دیکھو زندگی گزر جائے گی, آج نہیں تو کل نہیں پرسوں, کتنے لوگ دنیا سے چلے گئے, انتقال کر گئے, کچھ اچھے کام کر کے ہم چلے جائیں تو درس میں شریک ہو. انشاءاللہ درس کی ایک ایک منٹ کا آپ کو نبی صلی اللہ علیہ وسلم کی بات سننے کا اور آنے کا قدم قدم پر انشاءاللہ ثواب ملے گا. اللہم یا رب لک الحمد کما ینبغی لجلال وجہک ولی عظیم سلطانک, یا حنان یا منان یا دیان یا سلطان. اللهم صل وسلم دائما ابدا ابدا على حبيبك خير الخلق كلهم. يا ربنا تقبل دعاءنا, يا ربنا تقبل دروسنا, يا ربنا تقبل مجالسنا, يا ارحم الراحمين, يا اكرم الاكرمين. يا الله ہماری دعا قبول فرما, یا ارحم الراحمین ہماری دعا قبول فرما, یا حی یا قیوم یا ذل جلال والاکرام ہماری اس مجلس کو قبول فرما, یا حی یا قیوم یا ذل جلال والاکرام یا ارحم الراحمین ہمارے اس دروس کو قبول فرما, ہمارے درس کو قبول فرما, درس حدیث کو قبول فرما, اور درس حدیث میں شامل ہونے والے جتنے لوگ ہیں جہاں کہیں اللہ سب کو قبول فرما. اے اللہ سب کو قبول فرما, نبی اکرم صلی اللہ علیہ وسلم کی دعا میں ہمیں شامل فرما. رسول پاک صلی اللہ علیہ وسلم نے بیان فرمایا, جو میری حدیث کو سننے کے لیے جمع ہو اور میری حدیث کو سنے, اے اللہ تو ان کے چہرے کو اور ان کے دل کو تر و تازہ کر دے. یا اللہ نبی اکرم صلی اللہ علیہ وسلم کی دعا میں ہمیں شامل حال فرما. یا اللہ اس درس کی برکت سے ہمارے گناہوں کو معاف فرما, ہماری آل اولاد کے گناہوں کو معاف فرما, लोगों के दिलों में तेरे प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम की बातों की मोहब्बत डाल दे, ए अल्लाह सुन्नतों की मोहब्बत डाल दे, नबी सल्लल्लाहु अलैहि वसल्लम पर जैसे सहाबाए किराम जान देने के लिए तैयार थे, अल्लाह हमें भी ऐसी मोहब्बत नसीब फरमा। ए अल्लाह प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब तक तेरे दिल में सारी दुनिया, तेरे माँ बाप, तेरे औलाद, तेरे माल, तेरी दुनिया और सारी दुनिया से ज़्यादा मैं महबूब ना हो जाऊँ, वहाँ तक तेरा ईमान ईमान कामिल नहीं हो सकता। या अल्लाह हमारे ईमान को कामिल फरमा, हमारे दिलों में नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों की मोहब्बत पैदा फरमा, नबी सल्लल्लाहु अलैहि वसल्लम के तौर तरीक़ों की मोहब्बत पैदा फरमा। या अल्लाह नमाजों में खुशू पैदा फरमा, ए अल्लाह इबादतों में खुशू पैदा फरमा। अल्लाह एक मुसलमान भाई दूसरे मुसलमान का है, एक मुसलमान बहन दूसरे मुसलमान की बहन है, आपस में एक दूसरे का एहतराम नसीब फरमा। बड़े गुनाह किए हैं गीबत करके, ए अल्लाह बहतान लगा करके, तान तशनी करके हमने लोगों की इज्जतें लूटी है, लोगों की जान माल आबरू इज्जत पर हमला किया है। इलाहुल आलमीन अल्लाह तू माफ़ फरमा दे, अल्लाह तू माफ़ फरमा दे, और जिनके जिनको हमने सताया उन्हें भी माफ़ फरमा दे, जिनको हमने सताया उन्हें भी माफ़ फरमा दे, हमें भी माफ़ फरमा दे, और जिन जिनकी हमने बुराई की है, जिनकी हमने गीबत की है, वो दुनिया से चले गए हैं, कब्र में सो गए हैं, ए अल्लाह उनकी कब्र को नूर से भर दे, उनकी मगफिरत फरमा दे, ए अल्लाह और हमें भी माफ़ कर दे। ए अल्लाह हमने तो हदीसों में पढ़ा है कि जब माँ बाप दुनिया से चले जाते हैं और बच्चों से नाराज़ होते हैं, तो अगर बच्चे कब्र पर जाकर उनके लिए इसाले सवाब करते हैं तो अल्लाह तो इसाले सवाब की वजह से बच्चों को माफ़ कर देता है। अल्लाह हमने भी बड़े गुनाह किए हैं, लोग दुनिया से जा चुके हैं, इलाहुल आलमीन जिन जिन के नाफर जिन जिन के ये गीबत की हो या जिन जिन पर बोहतान लगाया हो या जिन जिन पर तानो तशनी किए हो, अगर वो दुनिया से चले गए, अल्लाह उनकी मगफिरत फरमा और उनकी सबकी हमारी मगफिरत फरमा। या अल्लाह आइंदा इन गुनाहों से हमारी हिफाजत फरमा, आइंदा इस गुनाहों से हमारी हिफाज़त फरमा। अल्लाह हमें और हमारी आल औलाद की सबकी हिफाजत फरमा। या करमुल करमीन दूर दूर से हमारी माएँ और बहनें आई है, सबका आना कबूल फरमा, सबका आना कबूल फरमा, सबका बैठना कबूल फरमा, जो भी बीमार हो सबको शिफा अता फरमा। ए अल्लाह मरहूमिन मरहूमात की मगफिरत फरमा, हमारे असातिज़ा और वालिदैन की मगफिरत फरमा। या अल्लाह हमारी औलादों को आँखों की ठंडक बना। ए अल्लाह आलमीन जितने लोग बीमार जहाँ कहीं भी हो सबको शिफा अता फरमा। अल्लाह जहाँ जहाँ लोग सुन रहे हैं, यहाँ मजलिस में बैठे हुए ख़ास तौर पर और घरों में रिसीवर के ज़रिए और इसी तरह मिक्सर के ज़रिए अल्लाह या यूट्यूब के ज़रिए से जहाँ जहाँ लोग सुन रहे हैं, सबका सुनना कबूल फरमा, सबका दर्स में शामिल होना कबूल फरमा। वसल्लल्लाहु तआला अला सय्यिदिना मुहम्मद वालिही वसहबिही अजमईन बिरहमतिका या अरहमर रहीम।